यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। मुलुकको समृद्धिका लागि शैक्षिक संस्थाहरूले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। अमेरिकी सरकारसँग गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौताले नेपालको राष्ट्रिय हितमा कुनै असर नगर्ने परराष्ट्र मन्त्री प्रदीप गेवालीद्वारा स्पष्ट। सरकारबाट बाहिरसँगै समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। र अफगानिस्तानमा शान्ति समूहका 27 जना पदयात्री तालिबानको अपहरणमा। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाहरूले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज काठमाडौँ विश्वविद्यालय र ब्रिज इन फाउण्डेशन बेल्जियम बीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सबल शैक्षिक जनशक्ति तयार गर्नुपर्ने बताउनु भएको हो। सम्झौतामा शिक्षालाई समुदायमा पुर्याउन विभिन्न क्षेत्रहरूमा विकासका पूर्वाधारहरू निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ। ब्रिज इन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टानको माउहामादोउ र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकाजु श्रेष्ठबीच आज सो सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्र मन्त्री प्रदीप गेवालीले अमेरिकी सरकारसँग गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौताले नेपालको राष्ट्रिय हितमा कुनै असर नगर्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरकार समितिको बैठकमा परराष्ट्र मन्त्री गेवालीले नेपालले पार गरेको लामो राजनैतिक संक्रमणको पृष्ठभूमिसँगै कार्यान्वयनमा आउन लागेको यो परियोजनाको कुनै पनि सामरिक तथा राजनैतिक सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो। देश अविकासको पासोमा अल्झिरहेको अवस्थाबाट पार लगाउन यस्ता आयोजना महत्वपूर्ण रहने भन्दै मन्त्री गेवालीले गहिरो अध्ययन बिना नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नुभयो। 5 वर्षभित्रमा सम्पन्न गरिसक्ने गरी सम्झौता भएको यो परियोजनाले नेपालको देशभित्र तथा अन्तर्देशीय विद्युत लाइन प्रसारण क्षमतामा महत्वपूर्ण सुधार आउने भएकाले देशको ऊर्जा क्षेत्रलाई उल्लेख्य लाभ पुग्ने परराष्ट्र मन्त्री गेवालीले बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका राजपत्रांकित प्रथम र द्वितीय श्रेणीको पदपूर्तिमा विद्यमान आन्तरिक प्रतियोगिता नगर्ने विषयमा सांसदहरू सहमति नजिक पुग्नु भएको छ। समितिको आजको बैठकमा उच्च तहका कर्मचारी परीक्षाको तयारीका लागि पढ्नमा व्यस्त हुँदा प्रशासनिक कार्य नै अवरूद्ध हुन गएकोले ती पदमा आन्तरिक प्रतियोगिता हटाउने विषयमा सांसदहरू सहमतिको नजिक पुग्नु भएको हो। संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले बढुवा प्रक्रियालाई भने पारदर्शी र व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडु र मीना पाण्डेले भने आन्तरिक प्रतियोगिता शून्य गर्न नहुने अडान राख्नुभएको थियो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले समायोजनमा गएका कर्मचारीको मनोबल र उत्प्रेरणा बढ़ाउन अन्तर सेवा प्रतिस्पर्धाको प्रतिशत बढ़ाउनु पर्ने सुझाव दिनुभएको थियो। सांसदहरू नवराज सिलवाल, ब्रिजेश कुमार गुप्ता, प्रेम सुवाल लगायतले भने निजामती सेवामा नयाँ र थप प्रतिस्पर्धी उम्मेद्वार भित्र्याउन सहसचिव र उपसचिव पदमा खुलाको प्रतिशत बढ़ाउनु पर्ने सुझाव दिनुभएको थियो। त्यस्तै राजपत्रांकित तृतीय श्रेणी पदमा 70% खुल्ला, अन्तर सेवा प्रतिस्पर्धाद्वारा 10% एवं ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा 20% पदपूर्ति गर्नुपर्ने सहमति जुटेको छ। राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बामा 50% खुल्ला र 50% ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताका आधारमा पदपूर्ति गर्नुपर्नेमा सहमति भएको छ। राजपत्र अनंकित द्वितीय श्रेणी खरदार पदमा 80% खुल्ला र 20% आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति हुने भएको छ। बैठकले चालक र कार्यालय सहयोगी पदमा करार वा अस्थायी नभई स्थायी पदपूर्ति नै गर्नुपर्ने निर्देशन दिएको छ। आवश्यक कर्मचारीको नयाँ संगठन र व्यवस्थापन गरी ती पदलाई थप जिम्मेवार बनाउन स्थायी पदपूर्ति गर्दा नै उपयुक्त हुने बैठकको निष्कर्ष रहेको छ। ती पदलाई यसअघि कानूनमा उल्लेखित श्रेणीविहीन शब्दलाई हटाई राजपत्र अनंकित 5 श्रेणीको दर्जा उल्लेख गर्न बैठकमा सहमति भएको छ। यसै गरी राजपत्र अनंकित 5 श्रेणीको पदपूर्ति 100% खुल्लाबाट हुनेछ। समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सिंहदरबारमा आज पत्रकार सम्मेलन गरी समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनको समयमा भएको सहमति अनुसार संविधान संशोधन गर्न सरकार तयार नभएपछि सरकारबाट बाहिरिएको जानकारी दिनुभयो। अध्यक्ष यादवले आगामी दिनमा संविधान संशोधनका लागि अन्य राजनैतिक दलहरूसँग समेत छलफल गरी साझा धारणाको विकास गर्ने र सदन एवं सड़कबाट निरन्तर दबाव दिने समेत बताउनुभयो। यसै सन्दर्भमा हामीले संविधान संशोधनको बहानामा समाजवादी पार्टीको सरकार छाड्ने निर्णयलाई तपाईँले कसरी लिनुभएको छ भने काठमाडौँमा केही व्यक्तिलाई सोधेका छौं।
रविन्द्र शर्मा, मेरो घर चाहिँ सिन्धुपाल्चोक मेलम सीमा पर्छ। उहाँले संविधान संशोधनको जुन दुई बुधे सहमति गरेर सरकारमा जानुभएको थियो त्यो नभए पछाडि उहाँले केही महिनाको बिचमा छोड्नु पर्थ्यो, तर छोड्नु भएन। यसबाट के बुझिन्छ भने उहाँ कुनै कुनै रूपमा भाग्न चाहनुहुन्थ्यो, उहाँलाई एउटा बहाना मिलेको मात्रै हो। त्यसकारण उहाँको बहिर्गमनले खास नेपालको राजनीतिमा कुनै त्यस्तो ठूलो असर गर्ने प्रभाव पार्ने जस्तो देख्दैन। म
बलराम भट्टराई, बाँके कोलपुर। समग्र राष्ट्रिय हिसाबले भन्दा यो निर्णय ठिक लाग्दैन। मुलुकलाई बनाउने बेला हो, संविधान कार्यान्वयन गर्ने बेला हो, सरकारमा जाने र व्यक्तिगत इन्ट्रेस्टका आधारमा बाहिरिने कुराहरू चाहिँ त्यति राम्रो हुँदैन। जनताको बीचमा त्यसले राम्रो मेसेज दिँदैन जस्तो लाग्छ।
म सरिता कुमारी गिरी, सप्तरी। अब उहाँले अहिले संविधान संशोधनको कुरा उठाउनु भयो, सरकारमा गएको दुई वर्ष भयो, दुई वर्ष के गरिरहनु भएको थियो त? यो कुरा त सरकारमा आउनु बित्तिकै उहाँले उठाउनु पर्थ्यो। सरकारमा उहाँहरू आएर त्यति राम्रो प्रभावकारी ढंगले काम गर्न सक्नु भएन। प्रतिबद्धता गरेर आएको कुरामा उहाँहरूले नगरेकोले छोडेको हो। संविधान संशोधन त बहाना मात्रै हो उहाँहरूको।
शेरबहादुर कुँवर, अछामबाट। सबै राजनीतिक दलहरूलाई समेटेर लिने अहिलेको सरकारको नीति हो। त्यो नीति अन्तर्गत नै समाजवादी पार्टीलाई पनि सरकारमा सहभागिता गराइएको थियो र संविधान संशोधन विषयलाई लिएर उहाँहरूले पटक पटक आफ्ना कुराहरू राखिरहनु भएको थियो। संविधान संशोधन गर्न आवश्यक छ कि छैन भन्ने कुरा त सबै राजनीतिक दलहरूले अनुभूति गर्नु पर्यो नि। अहिले सबैले सामूहिक ढंगले एकताबद्ध भएर अगाडि बढ्नुपर्ने, तत्कालै भनेको कुरा लागू भएन भन्ने बित्तिकै बाहिर जानु भन्ने कुरा राम्रो होइन।
हरिचरण शिवाकोटी, रापा। पहिला चाहिँ एउटा सहमति गरे सरकारमा गएको हो, तर त्यो सहमति अनुसार चाहिँ त्यसलाई पुष्टि गर्न सक्नु पर्यो के र किन कारणले संविधान संशोधन गर्ने। संसारका मान्छेले भनिरहेका छन् नेपालको संविधान संसारमा उत्कृष्ट छ भनेर। यस्तो चाहिँ उत्कृष्ट संविधानलाई अहिले तत्काल संशोधन गर्ने आवश्यकता छैन। उहाँहरू आफ्नो चाहिँ अब सबै कुरा लागू गर्न सक्छ, सरकारबाट बाहिरिनु यो निर्णय उहाँहरूको मलाई त ठिक लागेको छैन।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरि राखी मित्र राष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्ने बताउनु भएको छ। नेपाल पूर्व राजदूत संघद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ज्येष्ठ पूर्व राजदूत सम्मान समारोहमा उहाँले ज्येष्ठ पूर्व राजदूतहरू योग प्रसाद उपाध्याय, सूर्य प्रसाद श्रेष्ठ, कमल कोइराला र प्राध्यापक डाक्टर मोहन लोहनीलाई संघका तर्फबाट सम्मान गर्नुभयो। त्यस अवसरमा परराष्ट्र मन्त्री प्रदीप गेवालीले नेपालको राजनैतिक संक्रमणका समयमा मुलुकको छविलाई माथि उठाउन र सम्बन्ध प्रगाढ तुल्याउन पूर्व राजदूतहरूबाट महत्वपूर्ण भूमिका निर्वाह भएकामा सन्तोष व्यक्त गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक पर्सी 11 गते बस्ने भएको छ। विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशन लगायतका विषयमा सहमति हुन नसकेपछि भोलिका लागि बोलाइएको बैठक पर्सी दिउँसो 1 बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्धनका लागि नयाँ नयाँ पूर्वाधारको विकास जरूरी रहेको बताउनु भएको छ। नेपाल भ्रमण वर्षका सन्दर्भमा आज मन्त्रालयमा आयोजित उपत्यका नगर प्रमुखहरूसँगको छलफलमा मन्त्री भट्टराईले नेपाल पर्यटकीय हिसाबले महत्वपूर्ण भए पनि यथेष्ट मात्रामा पर्यटक आउन नसकेको भन्दै सरकार अन्तर्राष्ट्रिय विमानस्थल लगायतका पूर्वाधार निर्माणमा लागि परेको बताउनुभयो।
नेपाल चाहिँ पर्यटकको हिसाबले असाध्यै राम्रो गन्तव्य हो भने जति पर्यटकहरू आएका छैन। पर्यटकहरूको बसाइ लम्ब्याउनु पर्ने भन्ने हामीले उद्देश्य राखेका छौँ। त्यसका निम्ति नेपाल सरकारले नयाँ पूर्वाधारहरूमा जोड गरेका छन्। नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू अगाडि बढाइरहेका छौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तर उन्नति हिजोको भन्दा आज केही प्रगतिहरू भएकै छन्।
छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्यले नेपालमा विदेशी पर्यटकको संख्या बढाउन राज्यले अन्तर्राष्ट्रिय रूपमै पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले उपत्यकामा धार्मिक पर्यटकको संख्या बढ़ाउन धार्मिक स्थलहरूको प्रचार प्रसार गरिनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा उपत्यकाका नगर प्रमुखहरूले सड़कको स्तर उन्नति गर्न, जग्गा प्लटिङ रोक्न र सुरक्षित नेपाल अभियान चलाउन सरकारलाई सुझाव दिनुभएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलंगवा सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीन कुमार सिम्हलाई आज 70,000 घुससहित नियन्त्रणमा लिएको छ। उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले निजलाई घुस रकमसहित सोही कार्यालयबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। यस्तै आयोगले पशु सेवा विभाग हरिहर भवनका लेखा अधिकृत रमेश कार्कीलाई सेवाग्राहीसँग 8,500 घुस लिँदालिँदै कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ। निजले कार्यालयसँग सम्बन्धित सूचना विज्ञापन पत्रिकामा प्रकाशित गरिदिए पश्चात भुक्तानी दिएको रकमबाट सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ। आयोगले जिल्ला अदालत रूपन्देहीमा कार्यरत नायब सुब्बा बुद्धिप्रकाश नेउपाने र लेखापाल विनोद शर्मालाई सेवाग्राहीसँग लिएको 2,000 घुससहित नियन्त्रणमा लिएको छ। उनीहरूले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ। बाल विवाहको अन्त्य गर्ने उद्देश्यले कैलालीको टिकापुर नगरपालिकाले हाम्री छोरी प्यारी छोरी कार्यक्रमको शुरूआत गरेको छ। नगरपालिकाले कार्यविधि नै बनाएर कार्यक्रम लागू गरेपछि बिहेवारी 20 वर्ष पारी भन्ने सरकारको नीतिमा पनि यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कैलालीको टिकापुरबाट ईश्वर साउदको रिपोर्ट।
कैलालीको टिकापुर नगरपालिकाले हाम्रै छोरी प्यारी छोरी कार्यक्रम सञ्चालन कार्यविधि 2076 निर्माण गरेको छ। गएको साउन 17 गते बसेको नगरसभाले कार्यविधि स्वीकृत गरेपछि त्यही अनुसार काम गरिरहेको बताउँदै नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावल,
बिहेबारी 20 वर्ष पारी भनेर जुन हाम्रो सरकारको चाहिँ नीति छ, त्यो नीतिलाई पनि सपोर्ट हुने गरी हामीले यो कार्यक्रम अगाडि बढाएका हौं। हाम्रै छोरी प्यारी छोरी अन्तर्गत टिकापुर नगरपालिकाभित्र साउन 1 गतेदेखि जन्मिने छोरीलाई वर्षको 1,000 दरले 20 वर्षसम्म टिकापुर नगरपालिका र छोरीको
कार्यविधिमा आर्थिक वर्ष 2076-77 साउन 1 गतेदेखि जन्मिएका बालिकाको हकमा मात्र यो कार्यविधि आकर्षित हुने, टिकापुर नगरपालिकाको स्थायी बासिन्दा भई सम्बन्धित वडाको सिफारिश भएको हुनुपर्ने उल्लेख गरिएको छ। मक्सिर मसान्तसम्म कार्यक्रम अन्तर्गत टिकापुर नगरपालिकाको कार्यालयमा साउन यता जन्मिएका 96 छोरीहरूको दर्ता भएको छ। टिकापुर नगरपालिकाका महिला बालबालिका उपशाखाका संयोजक संगीता शाह,
साउन 1 गतेबाट शुरू भएको हाम्रो छोरी प्यारी छोरीको जम्मा चाहिँ नगरपालिकामा 96 जनाको दर्ता भएको छ। कुनै दिन 4-5 जना पनि आउनुहुन्छ, कुनै दिन 1-2 जना त्यसरी आउनु भएको छ।
यो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा 10,00,000 रुपियाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले आफ्नी छोरीहरूको नाममा खाता खोली रकम जम्मा गरिदिन थालेपछि अभिभावकहरू खुसी भएका छन्।
मैले कृषि विकास बैङ्कमा खाता खोलेछु, छोरीको लागि खुसी छु।
मेरी छोरी प्यारी छोरीमा मैले अहिले खाता खोल्नु पर्दा धेरै खुसी महसुस भएको छ। छोरीहरूले बाल विवाह भयो अनि छोरीहरूलाई हेला गर्ने त्यो चाहिँ अलि अब
सन् 2020 सम्ममा राष्ट्रिय परिभाषा अनुसार गरिबी र यसका सबै आयाममा बाँचिरहेका पुरुष महिला तथा सबै उमेरका बाल बालिकाहरूको अनुपात कम्तीमा आधाले घटाउने दिगो विकासका लक्ष्य पूरा गर्नका लागि हाम्री छोरी प्यारी छोरी कार्यक्रमले सहयोग गर्ने जनप्रतिनिधिहरूको विश्वास छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
वाउ, रियलमै छिटो डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एन्टिसिको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। लमजुङको सुन्दर बजारमा माटोको ढिस्कोले पुरिएर आज एकजनाको मृत्यु भएको छ भने 5 घाइते भएका छन्। मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका 3 25 संगम चेकपाङ रहेको प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरूङले जानकारी दिनुभयो। सुन्दर बजार नगरपालिका 6 नमूना टोल स्थित स्थानीय वामदेव गौलीको घरको रेटिनिङ वालको काम गर्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा 6 पुरिएका मध्ये 1 मृत्यु भएको हो। घाइते मध्ये 1 चितवन मेडिकल कलेज र अन्य 4 सुन्दर बजार स्थित कर्मदा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कर्पियो र मोटरसाइकल एक आपसमा ठोकिएर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका छ बस्ने 35 वर्षीय राकेश कुमार यादवको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब परीक्षक तिलक भारतीले जानकारी दिनुभयो। मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने 35 वर्षका प्रभात यादवको राजविराज स्थित गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक भारतीले बताउनुभयो। यसै गरी कञ्चनपुरको महेन्द्रनगरबाट बजाङ जाँदै गरेको बसले डडेलधुराको सदरमुकाम स्थित बाग बजारमा मोटरसाइकललाई ठक्कर दिँदा अमरगढ़ी नगरपालिका वडा नम्बर 11 सल्लाघारीका 20 वर्षीय भरत बोहराको मृत्यु भएको छ। त्यस्तै महोत्तरीको बर्दिवासमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली तीनपाटन गाउँपालिका 10 21 वर्षीय टेक बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पाल्पा जिल्लाको तानसेन नगरपालिकाले फोहोरको वर्गीकरण गरी संकलन गर्न शुरू गरेको छ। नगरपालिकाले कुहिने नकुहिने र सिसाजन्य फोहोरलाई तालिका नै बनाएर संकलन शुरू गरेको हो। पाल्पाबाट संवाददाता विजय बौडेलको रिपोर्ट।
हरेक घरबाटै सर्वसाधारण आफैले छुट्टा छुट्टै भाँडोमा कुहिने र नकुहिने फोहोर जम्मा गर्छन् र नगरपालिकाको फोहोर उठाउने गाडीमा तालिका अनुसार फोहोर राखिदिने गरेका छन्। तानसेन नगरपालिका सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक विष्णु कार्की,
हामीले जोर्की बिजोर गराएर चाहिँ कलेक्सन गरेका छौँ। प्रत्येक महिनाको 1 हामीले सिसाहरूलाई कलेक्सन गर्ने काम गरिन्छ र जोर गतेको दिन कुहिने फोहोरलाई चाहिँ उठाइन्छ र बिजोर गते चाहिँ नकुहिने फोहोर उठाइन्छ।
सार्वजनिक स्थानमा हुने फोहोर तथा सुर्तिजन्य प्लास्टिक निर्मूलीकरण गर्न विभिन्न संचार माध्यमबाट प्रचार प्रसार गर्ने, नगर प्रवेश नाकामा होर्डिङ बोर्ड राख्ने, पर्चा पम्पलेट वितरण गर्ने सरसफाई तथा स्वच्छता समन्वय समितिले तयारी गरेको छ। फेरि संयोजक कार्की,
ठाउँ ठाउँमा होर्डिङ बोर्ड राख्ने र गाडी व्यवसायीहरूसँग प्रत्येक गाडीमा 1-1 बकेट दिने पनि हामीले चाहिँ एउटा सोच बनाएका छौँ र उहाँहरूसँग पटक पटक छलफल पनि गरेका छौँ। हामीले विशेष गरी तानसेनलाई सुन्दर तानसेन बनाउनको निम्ति प्लास्टिक जताभावी फेके भने उनीहरू दण्डित गर्ने पनि हामीले
नगरपालिकाले फोहोरबाट ग्यास निकाल्ने, ग्यास प्लान्ट निर्माण गर्ने र धुलो बढार्ने ब्रुमर ल्याउने तयारी गरेको छ। नगरवासीहरूले भने सबै प्रकारको फोहोर एकै ठाउँमा फालिरहेको आरोप लगाएका छन्।
टोलवासी त राखिन्छन् तर नगरपालिकाले चाहिँ लगाएर चाहिँ एकै ठाउँ फालेको चाहिँ अहिले पनि देखिन्छ।
कुहिने फोहोर एउटा भाँडामा, प्लास्टिक जान्ने फोहोर एउटा भाँडामा, सिसा जान्ने फोहोर चाहिँ अर्को भाँडामा राखेर नगरपालिकाले व्यवस्थापन गरे अनुसारको सेड्युलमा चाहिँ फोहोर उठाउने गाडीमा हाल्ने गरिन्छ।
तर नगरपालिकाले भने ल्यान्डफिल्ड साइटमा फोहोर अलग अलग नै थुपार्ने गरेको दावी गरेको छ। नगरपालिका भित्रका 7 वडाबाट दैनिक 5 फोहोर जम्मा हुने गरेको छ। विजय कुमार बौडेल, रेडियो नेपाल, मदन पोखरा, पाल्पा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा शान्ति समूहका 27 पदयात्री तालिबानको अपहरणमा परेका छन्। युद्ध विरामको माग गर्दै 2 अघि हेरात प्रान्तबाट शान्ति पदयात्रा शुरू गरेका पिपुल्स पीस मुभमेन्ट पीपीएमका 27 फरहाब प्रान्त प्रवेश गरेसँगै अपहरणमा परेको समाचारमा जनाइएको छ। तालिबानले अमेरिकासँग शान्तिवार्ता गरिरहे पनि अफगानी र अन्तर्राष्ट्रिय समूहमाथिको आक्रमण भने नरोकिएको अफगान सरकारले जनाएको छ। फिलिपिन्समा आएको फ्यानफोन नामक समुद्री आँधीका कारण मध्य फिलिपिन्सका प्रान्तहरू नराम्रोसँग प्रभावित भएका छन्। 100 बढी परिवारको घरहरू आँधीले ध्वस्त भएको र हजारौं मानिस अस्थायी केन्द्रमा बस्न बाध्य भएका छन्। अफ्रिकी राष्ट्र बुर्किना फासोमा उग्रवादी समूहको आक्रमणमा 35 सर्वसाधारण मारिएका छन्। मारिने मध्ये सबैजसो महिला रहेका छन्। बुर्किना फासोको सोहुम प्रान्त स्थित सैनिक अखाडा र सर्वसाधारणलाई लक्ष्य गरी हतियारधारी समूहले आक्रमण गरेको र सोक्रममा 7 सैनिक समेत मारिएका र सेनाको प्रतिकारमा 80 उग्रवादी मारिएका त्यहाँको सेनाले जनाएको छ। बुर्किना फासोका राष्ट्रपति रोच मार्क काबोरले घटनालाई बर्बर आतंककारी क्रियाकलाप भन्दै सेनाले आतंककारी शक्तिलाई ध्वस्त पार्ने चेतावनी दिनुभयो। बुर्किना फासोमा 2 राष्ट्रिय शोक मनाइने घोषणा समेत गरिएको छ। चिलीमा वन डण्डेलले व्यापक विनाश गर्न थालेपछि धेरै मानिसलाई आपतकालीन रूपमा उद्धार गरिएको छ। डण्डेलो छिटो छिटो फैलिएको र त्यसले अहिलेसम्म 120 घर खरानी बनाइसकेको छ। आगो नियन्त्रण गर्न शहरका सबै अग्नि नियन्त्रक परिचालन गरिएको छ। सम्भावित दुर्घटनालाई ध्यानमा राखी डण्डेलो प्रभावित क्षेत्र र वरपरको विद्युत आपूर्ति बन्द गरिएको छ। हावाहुरी र बढ्दो तापक्रमले आगो नियन्त्रण बाहिर गएको अधिकारीहरूले बताएका छन्। अब खेल समाचार।
प्रधान सेनापति महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि फेरि पनि एफएफ क्लबले जितेको छ। आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई 2-0 हराउँदै एफएफ क्लब पाँचौं पटक च्याम्पियन बनेको हो। भद्रकाली स्थित आर्मीको मुख्यालयको मैदानमा भएको खेलमा एफएफको जितमा सरु लिम्बु र रेखा पौडेलले एक एक गोल गरिन्। उपाधिसँगै एफएफले 3,00,000 रुपियाँ पाएको छ। दोस्रो भएको आर्मीले 1,50,000 चित्त बुझाएको छ। एपीएफकी साबित्रा भण्डारी प्रतियोगिताको उत्कृष्ट फरवार्डर घोषित भइन् भने अञ्जली तुम्बाफे सुब्बा उत्कृष्ट गोलकिपर र जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए। आर्मीकी पूजा राणा उत्कृष्ट डिफेन्डर र भूटानको राष्ट्रिय टोलीकी पेमा छोडेन सिरिङ उत्कृष्ट मिडफिल्डर बनिन्। उत्कृष्ट सबैले समान 10,000 रुपियाँ प्राप्त गरे। आर्मीकी विमला विके उदयमान खेलाडीमा चुनिइन्। उनलाई सैनिक श्रीमती संघले 25,500 रुपियाँबाट पुरस्कृत गर्यो। मंगसिर 29 गतेबाट शुरू भएको प्रतियोगितामा 8 टोलीको सहभागिता थियो। विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिगको प्ले अफमा पुगेको छ। बुधबार बुटोल ब्राडर्सले प्रस्तुत गरेको 134 रनको लक्ष्य मात्र 11.4 ओभरमा पूरा गर्दै विराटनगरले प्ले अफमा स्थान पक्का गरेको हो। विराटनगरले काठमाडौँ गोल्डेन्स वारियर्सलाई नेट रन रेटले पछि पार्दै प्लेअफमा पुगेको हो। प्लेअफमा पुग्न विराटनगरले 12.2 ओभरमा लक्ष्य पूरा गर्नुपर्ने समीकरण बनेको थियो। फाइनल प्रवेशका लागि विराटनगर र बुटवल बीच बिहबार क्वालिफायर खेल हुनेछ। फाइनल पुस 12 हुनेछ। चितवन अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगिसकेको छ। शहीद स्मारक ए डिभिजन लिगमा न्युरो टीम एनआरटीसँग च्यासल 2-1 स्तब्ध भएको छ। दशरथ रंगशालामा भएको खेलमा च्यासल विरूद्ध एनआरटीले एक गोलको अग्रता बनाएको थियो। खेलको 27 मिनटमा एनआरटीका विदेशी खेलाडी जुनियरले गोल गर्न सफल भए। उनले कर्नरबाट आएको बललाई हेड मार्फत गोलमा परिणत गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको एनआरटीले 71 मिनटमा 10 खेलाडीमा झर्न पुग्यो। उसका एनिक ओमामा दोहोरो पहिलो कार्ड पाउँदै मैदानबाट बाहिरिए, तर 85 मिनटमा उल्टै एनआरटीले गोल गर्न सफल भयो। उसका लागि दर्शन गुरुले काउन्टर अट्याकमा गोल गरे। अन्तिममा च्यासलले एक गोल फर्काउँदै अन्तर कम गरेको थियो। उसका लागि अमीर श्रेष्ठले गोल गरेका थिए, तर त्यसपछि च्यासलले थप गोल गर्न सकेन र पराजित भयो। यो हारले च्यासललाई अङ्क तालिकामा ठूलो घाटा भएको छ। उसको 3 खेलमा 6 अङ्क भएको छ भने एनआरटीको 4 अङ्क छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब आर्थिक समाचार। आर्थिक समाचार प्राप्त हुन सकेन। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 18 डिग्री सेल्सियस, न्यूनतम 6.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 16.7 डिग्री सेल्सियस, न्यूनतम 2.9 डिग्री सेल्सियस। पोखराको अधिकतम 17.9 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 19.7 डिग्री सेल्सियस, न्यूनतम 2.2 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 22.4 डिग्री सेल्सियस, न्यूनतम 4.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकको समृद्धिका लागि शैक्षिक संस्थाहरूले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। अमेरिकी सरकारसँग गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौताले नेपालको राष्ट्रिय हितमा कुनै असर नगर्ने परराष्ट्र मन्त्री प्रदीप गेवालीद्वारा स्पष्ट। सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। र अफगानिस्तानमा शान्ति समूहका 27 पदयात्री तालिबानको अपहरणमा। यसका साथै साँझ 7 बजेको समाचार यहीँ पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।